नमस्कार, अतीतका गीत कार्यक्रमको प्रस्तुतिबाट म हुँ दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ मोहन काफले। यो कार्यक्रम यहाँहरूले मिडमेप र रेडियो नेपालका विभिन्न रिले प्रसारण केन्द्र मार्फत 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। साथै www.radionepal.gov.np मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। अतीतका गीत कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवनकथा प्रस्तुत गर्ने गर्दछौं भने उनी कलाकारका स्वर संगीत अनि रचनामा रहेका गीत संगीत तपाईंलाई सुनाउँदै आइरहेका छौं। आजको अतीतका गीत कार्यक्रमभित्र बहुप्रतिभाका धनी कालजयी गायक तथा राष्ट्रिय गानका संगीतकार अमर गुरुङका जीवनका अतीतका कुरा गर्नेछौं भने उहाँकै स्वर र संगीतमा रहेका गीत पनि तपाईंलाई सुनाउनेछौं। ऊ मान्छे सायद होइन, ऊ मित्र हो, जसका लागि मित्र होइन उसका लागि कलाकार हो, र जसका लागि कलाकार होइन उसका लागि गायक हो, जसका लागि ऊ गायक होइन उसका लागि जन्मेको पनि छैन। भूपी शेरसनले शंकर लामिछानेलाई अमर गुरुङको परिचय यसरी दिनुभएको थियो। लाग्छ अमर गुरुङको यो परिचय भूपीले केवल शंकर लामिछानेलाई मात्र होइन सम्पूर्ण नेपाली गीत संगीत प्रेमी सबैलाई दिनुभएको थियो। आज हामी यिनै बहुप्रतिभाका धनी राष्ट्रिय गानका संगीतकार अमर गुरुङका अतीतका कुरा गर्नेछौं। सिंगो राष्ट्रको गौरव गाथा र महिमा उद्घोष गर्दै परिवर्तन पछिको नयाँ नेपाललाई हरेक दिन बिउजाउने राष्ट्रिय गानका संगीतकार हुनुहुन्छ अमर गुरुङ। सांगीतिक क्षेत्रमा उहाँले निकै लामो साधना र समर्पण गर्नुभएको छ। अगम सिंह गिरीको रचनामा अमर गुरुङ आफैले संगीत र स्वर दिनुभएको गीत कोलकातामा रेकर्ड भएसँगै अमर गुरुङले औपचारिक रूपमा सांगीतिक जीवनमा प्रवेश गर्नुभएको थियो। त्यसपछि उहाँले धेरै गीतहरूमा संगीत र स्वर दिनुभयो। यति मात्र होइन, उहाँले संगीत गरेका धेरै गीतहरू नारायण गोपाल, अरूणा लामा, तारा देवी, तारा थापा लगायतका वरिष्ठ कलाकारहरूले गाउनु भएको छ। त्यस्तै मुना मदन, मालती मंगले, कुञ्जिनी जस्ता ऐतिहासिक नेपाली गीति नाटकहरू समेत अमर गुरुङले निर्देशन गर्नुभएको छ। यस्ता होनहार कालजयी बहुप्रतिभाका धनी गायक तथा संगीतकार अमर गुरुङको जन्म भारतको दार्जीलिङमा भएको थियो। पिता उजिर सिंह गुरुङ ब्रिटिश इण्डियन आर्मीमा भएका कारण उहाँहरूको बसोबास दार्जीलिङमा भएको थियो, तर उहाँहरूको पुर्ख्यौली थलो भने नेपालकै गोर्खा जिल्ला रहेको छ। अमर गुरुङका सबै परिवार सेनामा हुनुहुन्थ्यो, तर अमर गुरुङ मात्रै एक यस्ता प्रतिभा हुनुभयो जो संगीतका अनुरागी बन्नुभयो। अमर गुरुङले दार्जीलिङकै स्कूलमा पढ्नु भएको थियो। स्कूले जीवनबाट नै अमर गुरुङ सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो। उहाँको त्यति बेलाबाट नै संगीतका अनुरागीहरूसँगको संगत पनि खुबै राम्रो थियो। दार्जीलिङमा जन्मिए हुर्किए पनि 2026 सालमा अमर गुरुङ नेपालमा आउनुभयो र संगीतमै आफ्ना सृजनाहरू पोख्न थाल्नुभयो। उहाँले प्रज्ञा प्रतिष्ठानमा प्रमुख भएर पनि लामो समय सेवा गर्नुभयो। नेपाली संगीतले अहिले जुन उचाइ लिएको छ त्यसमा अमर गुरुङको विशाल योगदान रहेको छ भन्दा अतियुक्ति नहोला। अमर गुरुङ अहिले हामीसँग हुनुहुन्न, तर उहाँका कालजयी सृजनाहरू अजर र अमर बनेर रहिरहेका छन्, रहिरहनेछन्। यस्ता होनहार व्यक्तित्व अमर गुरुङका जीवनका अतीतका अन्य पाटहरू के कस्ता थिए होलान्, अनि उहाँले जीवनमा के कस्ता सुख दुःखहरू सम्हाल्नु पर्यो होला त? उहाँकै जेठा सुपुत्र किशोर गुरुङसँग गरिएको कुराकानी आजको अतीतका गीतमा प्रस्तुत गर्नेछौ। त्यो कुराकानी प्रस्तुत गर्नु अगाडि एकैछिन अगम सिंह गिरीको रचना अनि अमर गुरुङको स्वर र संगीतमा रहेको यो गीत तपाईँलाई सुनाउँछौ।
थ्याङ्क यू भेरी मच। म सबै श्रोतावर्गहरूलाई तपाईँ सबैजनालाई मेरो नमस्कार भन्न चाहन्छु।
सम्मानित कलाकार अमर गुरुङका सुपुत्र हुनुहुन्छ, आफैमा पनि एउटा आदरणीय कलाकार हुनुहुन्छ होइन। आज हामी अमर गुरुङलाई सम्झँदैछौँ, उहाँका अतीतलाई सम्झँदैछौँ, उहाँका दिनचर्याहरूलाई सम्झँदैछौँ। यहाँले आफ्नो बुबालाई नजिकबाट कसरी चिन्नु भएको छ?
म त एउटा कलाकार हो। अब पारिवारिक सम्बन्ध भनेको एउटा छोरा बाउको सम्बन्ध हुन्छ, तर त्योभन्दा अर्को सम्बन्ध चाहिँ कलाकारिताको सम्बन्ध हुन्छ। एज ए कलाकार, एज ए सङ्गीतज्ञ मैले जहिले पनि दुई किसिमले हेर्ने गरेको छु। उहाँ र हामी चाहिँ अब एउटा परिवार भएको हुनाले एकै ठाउँ बस्ने खाने गरेको हो। त्यसरी मैले अरूले जस्तो जेसुकै भने पनि मैले चाहिँ उहाँलाई एज अ कलाकार चाहिँ अमर गुरुङ भनेर नै भन्छु। जस्तो मोजार्ट मलाई मोजार्टै भन्छ नि त, बिथोभन नै भन्छ, त्यस्तै उहाँलाई पनि म सिर्फ अमर गुरुङ भन्छु। त्यो चाहिँ मेरो कलाकारको भएको, जहिले मैले कुनै बेलामा मेरो बुवा अमर गुरुङ भने त्यो पारिवारिक सम्बन्ध हुन्छ, त्यसरी छुट्याएको छु मैले।
एज अ अभिभावकको रूपमा चाहिँ उहाँ कस्तो हुनुहुन्थ्यो, उहाँको स्वभाव कस्तो थियो, एउटा सन्तान प्रतिको माया मोह प्रतिको भाव चाहिँ उहाँको कस्तो थियो?
उहाँको तपाईँले सोध्नु भएको प्रश्नको जवाफ म उहाँको सानो एउटा यहाँसम्म मसँग कथा पत्र छ, म तपाईँलाई सुनाइदिन्छु। किनभने तपाईँले भन्नुभएको जुन प्रश्न छ त्यसको जवाफ चाहिँ नि सुन्नुहोस् न, अनि तपाईँलाई थाहा हुन्छ कि पत्र को म केही अंश पढ्छु है, सानो लाइन पढ्छु। कुनै पनि आमा बाबालाई छोराछोरी अब हुर्किन्छ अनि त्यो बेलामा कतै बिग्रिने पो हो कि, कतै लततिर नराम्रो लततिर लाग्ने हो कि, यस्तो किसिमको कुराहरूको चिन्ता हुन्छ। त्यो स्वाभाविक पनि हो र सबैलाई नै हुन्छ। तर त्यसै कुरालाई उहाँले यहाँ सानो लेखेको एउटा म पत्रको एउटा लाइनबाट तपाईँलाई बुझाइदिन्छु। उहाँले इन्डाइरेक्टली हेर्नुहोस् कसरी सम्झाउनु भएको छ। तिमी आफ्नो उत्तरदायित्व बुझ्छौ, त्यसमा आमा र मलाई ठुलो सन्तोष छ। तिमीलाई थाहा छ कि तिम्रो बाजे र हाम्रा पूर्वज वंशहरूले आर्मीलाई नै पेसा बनाए र म त्यो प्रथम व्यक्ति हुँ जसको जीवनमा कलाले सबभन्दा नयाँ मोड लियो र म चिनिएकै एउटा सङ्गीतकार हुन पुगेँ। मलाई सङ्गीतले मलाई भौतिक दुःख कहिले दिएन इत्यादि, तर तपाईँले यहाँ बुझ्नुभयो होला नि, म तिमीप्रति मलाई गर्व लाग्छ कारण तिमीमा अहिलेदेखि नै एउटा पुरुषमा हुनुपर्ने गुणहरू छ, त्योभन्दा बढेर एउटा सबल कलाकार हुने अझ तीव्र गुण छ, तिमी आफ्नो दायित्व बुझ्छौ। अनि उहाँले अलिक तलतिर त्यो तलतिर अझै स्पष्ट पार्नु भएको छ यो यही कुरालाई, तिमी सफल अवश्य हुन सक्छौ, प्रथम त तिमीमा मेरो जस्तो सर्ट कमिन्सहरू छैन, तिमीलाई रक्सी गाँजा भाङको आवश्यकता छैन र यसले तिमीलाई छेकोरा हाल्न सक्दैन भनेर आमा र मलाई पूर्ण विश्वास छ। अर्को तिम्रो उमेर छ, तिमी बच्चै छौ। उहाँले हामीलाई कसरी सम्झाउनुहुन्थ्यो थाहा पाउनुभयो, इन्डाइरेक्टली यो यस्तो चिजहरू नराम्रो हो भने, तर त्यसरी कराएर त्यसरी होइन, अलि राम्रो प्रकारले गर्नुहुन्थ्यो क्या। कतिजना मान्छेहरूले मर्सी भन्छ उहाँलाई, एउटा यो छल कपट प्रलोभन पटक्कै नभएको मान्छे, न सम्पत्तिको प्रलोभन भयो उहाँलाई, न आफ्नो नामको प्रलोभन भयो, उहाँले कहिले पनि आफूलाई मापाई गर्ने कुरा कहिले पनि गर्नु भएन। बरु उहाँलाई कतिजनाले के कति ठाउँ राम्रो किसिमको व्यवहार गरेन, त्यो मानिसको जीवनमा त्यो स्वाभाविक पनि हो, त्यस्तो त्यसलाई सङ्घर्ष भन्ने पनि हो, कठिनाई भने जीवनमा अप्ठ्यारा दिनहरू भएको हुन्छ, त्यस्तोमा पनि उहाँ विचलित हुनु भएन, केही विचलित फ्रस्ट्रेटेड हुनु भएको हो, आफ्नै सङ्गीतलाई छोड्ने यो नै ऊ गर्ने त्यस्तो खालको कहिले पनि भएन उहाँलाई। कतिजना मान्छेहरूले जग्गा जमिनहरू दिएको राजा मैले नहुँदाखेरि पनि त्यस्तो कुराहरू भएको हो। त्यसमा तथ्य कुरो के हो भनेदेखि मेरो आमाले चाहिँ नि उहाँलाई झकझकाउनु भएको, तपाईँले यसरी छोराहरू किन नलिएको, हामी त डेरामा बसिरहेको छौँ, यो त गर्नु पऱ्यो नि भनेर भन्दाखेरि पनि उहाँले त्यो ढिली सुस्ताई के गरेर त्यो लिनै भएन क्या, धेरै मौकाहरू त्यस्तो आएको थियो। मैले भन्नु खोजेको के भनेदेखि सम्पत्तिपट्टि उहाँको प्रलोभन भएन, न नामैपट्टि भयो। तपाईँले यो राष्ट्रिय गीत बनाउँदाखेरि पनि तपाईँले कान्तिपुरको त्यति बेलाको न्युज हेर्नुभयो भने त्यहाँ अमरुङले यो बनाउनु चाहेन भन्ने किसिमको त्यो चाहिँ गलत उयो थियो। तर उहाँको जुन उहाँले के भन्नु, मलाई व्यक्तिगत हिसाबमा यो प्रलोभन त छैन, मलाई यो त जसले गरे पनि हुन्छ भन्ने किसिमको कुरा गर्नुभएको थियो क्या। त्यसमा त्यो धेरै छन् त कतिजना मान्छेहरू चाहिँ मै गर्छु भनेर चम्किने यताउति गर्ने, तर उहाँले त्यो कहिले पनि त्यो म त्यो देखेर निकै प्रभावित भएको थिएँ, त्यति प्रलोभन रहेछ।
अम्बर का दिल का लाखों से सादा घरू रात भरी बस अगली रहन छन शीत बन की आंसू पुंज का भाखरू जसै साँझ पर्यो।
एक ठाउँमा पढेकी थिएँ, भरे छोराछोरीलाई के गरौँ के खुवाऊ के गरौँ भन्ने अवस्थामा पनि जब तानपुरा खोलेर आफ्नो साधनामा बस्थे त्यसपछि म हराउँथेँ, त्यतिखेर मेरो टेन्सन सबै भाग्थ्यो भनेर भन्नुभएको छ कि।
जीवनको भनौँ न जीवनको यात्राले कता कता जोगाएर लग्छन् त मान्छेलाई, अब त्यो अनेक किसिमको त्यो उयोहरू भयो। एक थरीका मान्छेहरू अब प्रष्ट रूपमा भन्दा दुष्ट्याइ गर्न खोज्ने थियो, त उहाँले त्यस्तो भन्नुभयो भने उहाँले मेरो विरोधी भन्नुभएको हुन्छ जहिले पनि। तर त्यो मान्छेको जीवन सबैमा हुन्छ त्यो, किनभनेदेखि लाइमलाइटमा आइसकेपछि, अलिकति लाइमलाइटमा आइसकेपछि, अलिक पब्लिकको नजरमा आइसकेपछि त्यो हुनु स्वाभाविकै हो। त्यो त पाश्चात्य सङ्गीतमा पनि भएको छ, तपाईँ इन्डियामै हेर्नुहोस्, इन्डियामै भएको, नेपालमा पनि हुनु त्यो कुनै ठुलो कुरो होइन। अब नारायण गोपालकै बारेमा पनि त्यस्तो कुराहरू भएको छ, त्यो ठुलो कुरो होइन। तर उहाँले त्यो त्यस्तो कुराबाट विचलित हुनु भएन, जीवनको कठिनाइमा पनि उहाँले सङ्गीत भनेको उहाँलाई एक किसिमको थेरापी जस्तो पनि भयो क्या। तर अन्तिम कालमा गएर चाहिँ उहाँले एकदमै ठुलो एउटा रेस्पेक्ट पाउनुभयो। अस्ति उहाँको मृत्यु पश्चात पनि उहाँले नेपाल उज्जवल तारा पाउनुभयो, त्यो जुन नेपालको वान अफ द हायस्ट नै हो त्यो त, अनि प्लस अब स्ट्याम्पमा पनि निस्केको छ उहाँको मृत्युपछिको कुरा होइन। उहाँको एउटा विशेषता भनेको उहाँको साहित्यिक मान्छेहरूसँग सङ्गत गर्नुभयो क्या उहाँले। उहाँ यो पहिलादेखि नै हो, दार्जिलिङमा पनि त्यस्तै भएको थियो, नेपालमा पनि। दार्जिलिङ हुँदाखेरि पनि नारायण गोपाल आउनुभएको थियो, एकताका हामीसँग झन्डै 3 हप्ता 1 महिना जति बस्नुभएको। अनि त्यस्तै अब भूपी सेटन भयो, शङ्कर लामिछाने भयो, यी व्यक्तिहरू त्यहाँ यात्रा गरिरहने त्यस्तै हुँदाहुँदै उहाँलाई त्यो आइबी राई जुन एउटा सशक्त राइटर हुनुहुन्छ, अब उहाँको लेख अनुसार चाहिँ अब उहाँको मृत्यु भएको त धेर पनि भएको छैन, उहाँको सङ्गतमा पनि उहाँ पढ्नुभयो, अनि अगमसिंह गिरीको सङ्गतमा पढ्नुभयो। उहाँले दुईजनालाई नै चाहियो भन्नु, धेरै रेस्पेक्ट गर्नु। उहाँले चाहिँ उहाँलाई तिमी यस्तो गीतहरू के गाएको, अलिकति अर्को खालको गीतहरू गाउनु पर्यो भनेर झकझकाउने, अनि त्यो फिल्म स्टाइलको गऱ्यो भने त्यो फिल्म स्टाइलपट्टि त्यो नलाग्नु भन्ने जुन किसिमको एउटा छ नि सस्तोपनापट्टि र लोकप्रियतापट्टि त्यसरी नलाग्नु भन्ने त्यो त्यस्तो कुराहरूबाट उहाँ जो जति मान्छे उहाँको सम्पर्कमा आउनुभयो उहाँहरू निकै प्रभावित हुन्छ, त्यसरी नै हामी पनि प्रभावित हुन्छ।
धरतीको आकाश हाँसै छ, शरद लाग्यो कानामा, फुलले प्रीति गाँसै छ, गजलिया झिलिली मनको तारा निभेछ, गुराँस फुल पहाडमा मनको फुल झरे, नसुन्दा नेपाली सञ्चले आहा सपना सुमा किन बादी ल्यायो नि घरको माया बिर्सेर किन पो यहाँ आयो नि
उत्तम कुँवरलाई पनि सम्झिनुहुन्छ, भूपी शेरचन्दलाई पनि सम्झिनुहुन्छ, शङ्कर लामिछानेलाई पनि सम्झनुहुन्छ नि उहाँले है धेरै।
उत्तम अङ्कललाई त मैले अब देखेको मात्र चिनेको मतलब भेटघाट भएको, मेरो बुवा यता हुँदाखेरि उत्तम कुँवर अङ्कल कहीँ बस्नु भएको थियो अनि उहाँले नै उहाँको सुरुको कार्यक्रमहरू गरिदिनु भएको यहाँ काठमाडौँमा रूपरेखा साँझहरू, अनि त्यसपछि शङ्कर लामिछाने भूपी शेरचन्दसँग चाहिँ एक किसिमको पारिवारिक सम्बन्ध भयो। हाम्रो बुवाहरूको त भइहाल्यो तर हाम्रो पारिवारिक सम्बन्ध पनि बन्यो। मेरो मम्मी अब हामी चाहिँ आवत जावत गर्ने यो किसिमको भयो तर डिपली चाहिँ उहाँहरूको सङ्गत मिलेको कारण चाहिँ कला विषयमा नै हो। कलाकारको र एउटा मेन्टालिटी क्यारेक्टर एक किसिमको भनौँ न एउटा एकअर्कालाई रेस्पेक्ट पनि गर्ने, एकअर्काको मान्यता पनि बुझ्ने, एकअर्काको अब गाएको शब्द सङ्गीत सुन्ने यस्तै यो सब कुराहरूले गर्दाखेरि उहाँलाई एउटा विशिष्ट स्थान मिल्न सक्यो कारण साहित्यिक सङ्गति उहाँको बेजोड थियो। अमर गुरुङको बारेमा सबैभन्दा राम्रो आर्टिकलले अहिलेसम्म मेरो व्यक्तिगत विचारमा चाहिँ शङ्कर लामिछानेको आर्टिकल नै हो, त्यो सबैभन्दा उत्तम राइटिङ हुन त। अब न्युज पेपरहरूमा के केमा लेखिएन उहाँको, त्यो कति लेख्यो कति लेख्यो, तर सबैभन्दा राम्रो मलाई लागेको चाहिँ शङ्कर लामिछानेको राइटिङ। सानो प्याराफ्रेज गर्छु, एक्ज्याक्ट कुरो त थाहा छैन। शङ्कर लामिछाने भूपी शेरचन्दलाई सोधेको रहेछ, अम्बर कस्तो छ हौ, त्यो म अम्बर हुँ तिमी धरती, त्यो नौलाखे तारा न म अम्बर छु धरती सुनेपछि, अनि उहाँले मान्छे कस्तो छ भनेर भूपी शेरचन्दले सायद उहाँ मान्छे होइन होला, उहाँ एउटा कलाकार हो, जसको लागि कलाकार होइन उसको लागि एउटा सङ्गीतकार हो, जसको लागि सङ्गीतकार होइन उसको लागि गायक, र जसको लागि गायक होइन उसको लागि जन्मेको पनि छैन।
स्वदेशी बना स्वदेश बना सबाल नेपाल सबाल नेपाल चुलिना जै पुगेको छैन उठाऊ हिमालय समाना नेपाल स्वदेशी बना स्वदेश बना सबाल नेपाल सबाल नेपाल चुलिना जै पुगेको छैन उठाऊ
अनि शङ्कर लामिछाने अर्को सेन्टेन्समा भन्नु, भूपी जिन्दाबाद अमर गुरुङको यति सटिक इन्ट्रोडक्सन योभन्दा मिठो हुन सक्दैन भनेर हेर्नु भएको थियो क्या। अब त्यस्तो किसिमको साहित्यिक वातावरणमा उहाँहरू बुझ्नुभयो, यो मैले नै बजाइदिन्थे त्यो बजा त त्यो रेकर्डहरू त्यो बजा भन्थ्यो, त्यो पहिला त्यस्तो रेकर्ड हुन्थ्यो ठुल्ठुलो यहाँ ब्रिटिसलाई एउटा लिएर आउँथ्यो हामीले पाखको रेकर्डहरू कहिले बिचौबनको, अनि चुन्नुहुन्थ्यो उहाँहरूले भूपी अङ्क भूपी शेरचन्दको पनि त्यस्तै हो एकदमै हामी विचारधाराहरू नै विचारधाराहरू अलिकति विस्तृत थियो क्या, सङ्कीर्णता थिएन। अनि उहाँहरू के भन्नुहुन्थ्यो भनेदेखि त्यहाँ बुवाहरू रक म्युजिक पनि राम्रो हुनसक्छ नि हाम्रो यो हाम्रो के अरे गहिरेको गीत हाम्रो यो आधुनिक गीत त नराम्रो हुनसक्छ भन्थ्यो क्या, त्यो कुरो एकदम सत्य लाग्छ। त्यही भएर उहाँले चाहिँ नि कुनै म्युजिकहरू सुन्नु डिस्क्रिमिनेट गर्नु भएन, त्यो गर्नु हुँदैन, त्यो चाहिँ मलाई एकदम पक्का विश्वास छ र मेरो जीवनमा त्यस्तो केही घटना मैले अनुभव पनि गरेको छु। यो सङ्गीत भनेको एउटा खालि मोजार्टले भने जस्तो नि, देयर इज ओन्ली टू टाइप्स अफ म्युजिक, गुड म्युजिक एन्ड ब्याड, अरू केही मतलब छैन, सबैको आफ्नो आफ्नो सङ्गीतहरू हुन्छ सबैको, त्यो किसिमको दृष्टिकोणहरू थियो उहाँले। त्यसले गर्दाखेरि त्यो मानवतावादी ह्युमेनिटी म्युजिक फर ह्युमेनिटी जस्तो उपनीत कोही पराया त होइन रातै रगत पुग्छ रङको पानी जो पनिको जीवन उसको सब कुछ होइन भूख नाङ्गो बस्नु उसको गुलो तब एउटै आकाश एउटै बतास किन, यस्तो किसिमको गीतहरू लेख्नु सक्नु त्यो अलिकति वाइडर स्केलमा क्या वाइडर एङ्गलले हेर्ने मान्छे त्यो घुप्मी शेरचन्द कुमार शङ्करलाई र अन्य अरू कुनै भेटिन्छ।
उहाँहरूभित्रको त्यो साहित्यिक मित्रता अर्कै किसिमको थियो, त्यति फराकिलो थियो।
म एउटा घटना तपाईँलाई सुनाउँछु। म अमेरिका पढ्नु जाँदाखेरि मलाई स्कलरसिपमा पढेको मैले नेपाल जस्तो ठाउँबाट धेरै किसिमको कठिनाइ थियो, निजन्त नोटेसनहरू पनि हुँदैन थियो त्यो बेलामा। मलाई बुवाले नोटहरू पढ्नु सिकाउनु भएको थियो, नोट्स सुरुमै सिकाउनु भएको थियो। अनि त्यसपछि म जे होस् अमेरिका पुगेँ। अमेरिका पुगेपछि मैले एउटा त्यो हाम्रो यो कन्जर्भेटरीको प्रेसिडेन्ट हुनुहुन्थ्यो मिस्टर मिल्टन सार्किन भन्ने, अनि मैले बुवालाई एउटा उहाँले मलाई सधैँ राम्ररी टेक केयर गर्नुभएको छ, उहाँलाई एउटा थ्याङ्क यू लेटर लेखिदिनुहोस् न भनेर मैले एउटा पत्र पठाएको थिएँ क्या। अनि मेरो बुवाले चाहिँ अङ्ग्रेजीमा एउटा पत्र लेख्नु भएछ, अनि पत्र लेखेर त्यो उता पठाइदिनु भयो। अब यो पत्रले पनि उहाँको क्यारेक्टरमा केही बुझ्न सकिन्छ, उहाँको क्यारेक्टर चरित्र कस्तो हुनुहुन्छ व्यक्तित्व उहाँ। त्यो लेटर त्यो स्कुलमा पठाइदिएपछि त्यो चिठी पाएपछि त्यो प्रेसिडेन्टले मलाई एकचोटि भन्नुभयो कि तिम्रो बुवा कस्तो मान्छे हुनुहुन्छ, अति नै राम्रो पत्र लेख्नु भएको रहेछ। यो पत्र मैले के अरे स्कुल म्यागजिनमा छाप्ने गरेको छु, हुन्छ कि मिल्छ कि मिल्दैन भनेर उहाँले सोध्नुभयो। मैले यताउति केही न सोध मिल्छ भनिदिएँ है। अनि त्यसपछि त्यो लेटर छापेपछि मेरो साथीहरूले पनि अब त्यो पढ्यो, तिम्रो बुवाले लेखेको कस्तो राम्रो चिठी लेखेको रहेछ। त्यसमा उहाँले त्यो चिठीमा के भनेको छ भने बेसिकली थ्याङ्क यू भन्दै त हो भने होइन, तर उहाँले एउटा राम्रो चिठी लेख्नु भएको छ, अङ्ग्रेजीमा लेख्नु भएको छ। एक ठाउँ उहाँले के भन्नुभएको थियो भनेदेखि नेपाल भनेको एउटा गरिब घराना हो, गरिब घरानामा जन्मेको सुन्दर छोरी हो भनेर लेख्नु भएको छ क्या। उहाँले के भन्नुभएको छ, मेरो एउटा कवि मित्रले यसरी नेपाललाई वर्णन गरेको छ, गरिब घरानामा जन्मेको सुन्दर छोरी। अनि पछि पछि अब फर्किए म पनि पुरै कुरामा उहाँले भन्नुहुन्थ्यो क्या। त्यो चाहिँ के भएको रहेछ भनेदेखि उहाँहरू काठमाडौँबाट भुपी सेचन मेरो बुवा चाहिँ नि हवाई जहाजमा चढेर पोखरा जानुभयो। पोखरा जाँदाखेरि त्यो हिमालयहरू देखेपछि भुपी सेचनले त्यो भन्नुभएको रहेछ त्यो लाइन क्या। हो त्यस्तो खालके त्यो वातावरण थियो भनौँ न, एउटा त्यो साहित्यिक वातावरण, एउटा कलात्मक, एउटा यद्यपि सेन्सिटिभ हुने सानो कुराले पनि छुने त्यो हुनु पनि पर्छ कलाकारमा, र त्यो थियो पनि उहाँहरू। उहाँ तपाईँले अघि सोध्नुभएको थियो शङ्करलाई भने विशेषज्ञ, मैले त्यो सानो कुरा जोडेको यहाँ
बस बस्न खोजेको आधीको घर रहेछ पिपलको रूपमा रहेछ दुर्भाग्य बल रहेछ बस बस न खोजेको आधीको घर रहेछ पिपलको रूपमा रहेछ दुर्भाग्य बल रहेछ।
अमर गुरुङ जन्मनु भएको दार्जिलिङमा
हजुर,
त्यसपछि बाल्यकालका दिनहरू उहाँका दार्जिलिङमै बिते
हो। हाम्रो चाहिँ हाम्रो पुस्कोली घर चाहिँ रिसिङ हो कि
हजुर।
मेरो बाजे चाहिँ इन्डियन आर्मीमा गएको हो, इन्डियन आर्मीमा त्यो बेलामा त अब ब्रिटिस समयमा अहिले ब्रिटिस इन्डियामा नि ब्रिटिसहरूको अन्डरमा थियो नि त त्यो बेला, त्यो बेलामा उहाँ इन्डियामा जानुभयो। त्यसपछि नेपाल फर्किनु हो मेरो बाजे उजिर सिंह गुरुङ है। अघि मेरो बुवाले त्यो पत्रमा लेख्नु भएको थियो नि हाम्रो पूर्वजहरू आर्मीलाई नै पूर्वजहरूले आर्मीलाई नै पेसा बनाए र म प्रथम व्यक्ति हुँ जसले जीवनमा कलाले एउटा नयाँ मोड दियो र एउटा चिन्ने पर्छन् गएको। त्यो चाहिँ नि के हो भनेदेखि हाम्रो बाजेको हाम्रो यतापट्टिको सातजना दाजुभाइ मात्रै कान्छा चाहिँ हाम्रो बाजे, अनि बाजे यता इन्डियन आर्मीमा गएर फेरि उहाँलाई अब सर्टकटमा भन्नु उहाँ फेरि नाम कटाएर यहाँ फेरि नेपाली फर्किनु भयो। नेपाल फर्केर दुई तिन वर्ष बस्नुभयो, त्यसपछि फेरि उहाँ उता गएर फेरि एउटा पुलिसमा भर्ना हुनुभयो मेरो बाजे। र त्यो बेलामा चाहिँ मेरो बुवाको उहाँ जन्म भएको अब उहाँ 32 वर्ष त्यस्तै 30-35 वर्षको उमेर उहाँ नेपाल फर्किनु भयो। त्यो बेलामा रोयल नेपाल एकाडेमीमा उहाँलाई सङ्गीत प्रमुख भनेर पोस्ट दिएर त्यो बेलामा उहाँ चाहिँ नेपाल त्यसरी पस्छौँ। तर हाम्रो जीवनमा के भयो भनेदेखि बाजे यहाँ जन्मिनु भयो 16-17 वर्षको उमेरमा उहाँ जानुभएको पहिलोचोटि। बाजेले पुरा जीवन इन्डियामा बिताए किन उहाँको बाल्यकाल नै बित्यो। त्यो हिसाबमा हामीले उता भारतमा चाहिँ एक जुनी पुरै चाहिँ बिताउनु पाएनौँ नि। त्यस्तो हाम्रो चाहिँ कहानी चाहिँ त्यो
बाल्यकालका शिक्षाहरू दार्जिलिङमै भए, अन्य वातावरण पनि त्यहीँबाट सुरु भयो। पछि नेपाललाई कर्मथलो बनाउनु भयो उहाँले।
हजुर,
यहाँहरूको फ्यामिली ब्याकग्राउन्डलाई हेर्दाखेरि सबैजना सेनातिर हुनुहुन्छ होइन? त्यतिखेर सबैजना सेनामा हुनुहुन्छ, तर अमर गुरुङ मात्रै एउटा यस्तो व्यक्तित्व उहाँ कलाकारिता क्षेत्रलाई रोज्नु भयो र यतैतिर आउनुभयो। उहाँको यो कलाकारिता क्षेत्र फस्टाउनुमा विशेष गरेर प्राकृतिक प्रतिभा नै त होला भन्न सकियो नि, पारिवारिक वातावरण त देखिएन नि होइन?
पेसागत हिसाबमा त्यस्तो भएको, तर अब मेरो बाजेले पनि मेरो बुवालाई सङ्गीत चाहिँ हुँदैन, सङ्गीत पेसा हुँदैन भनेर उहाँले कहिले पनि उहाँलाई त्यो विषयमा प्रोत्साहन गर्नु भएन। तर मेरो बजैले चाहिँ उहाँलाई प्रोत्साहन गरिदिनु, उहाँले नै पहिलो हार्मोनियम किनिदिनु भएको थियो मेरो बुवालाई। अब कतिवटा कुरा के छ भनेदेखि तपाईँले भने जस्तै अब कति त्यो इन्भाइरोमेन्ट पनि होला, इनबोर्न पनि होला, त्यसलाई नर्चरिङ चिज गर्नुपर्छ कि, त्यसलाई वातावरण चाहिन्छ, त्यो सबै कुरो चाहिँ त्यो उहाँमा त्यस्तो डिप फिलिङहरू कसरी आयो, कसरी यस्तो गर्नुपर्छ भन्ने कुराहरू चाहिँ कता कता मलाई पनि कहिले काहीँ अचम्म पनि लाग्छ। सङ्घर्ष अभ्यास गर्नुपर्छ, एकदम दृढ हुनुपर्छ भन्ने उहाँको विचार थियो। त्यो अरू अरूको पनि उहाँको साथीहरू पनि त्यस्तै खालको त्यो ठ्याक्कै कुरा मिल्यो। त्यसलाई चाहिँ उहाँले अब बढाउनु भयो। दार्जिलिङमा बडे गुलाम अली खान आउनुभएको थियो, यो उयो होइन, त्यो नेपाली गीत गाउने होइन, अर्कै हो कि, बडे गुलाम अली खान भन्ने अलिक मोटो जुङ्गा भएको मान्छे, असाध्यै राम्रो राग गाने, एकदमै एउटा ठुलो कलाकार हो मेरो विचारमा। उहाँ आउनुभएको रहेछ, अनि उहाँ आउँदाखेरि उहाँले घुमाउनु लगाएको रहेछ। त्यो बाबालाई चाहिँ के भनेछ भनेदेखि, अम्मा तिमीले लगिदेऊ न उहाँलाई, उस्तादजीलाई घुमाउनु यताउति हुन्छ भनेर उहाँले लगिदिनु। त्यो माथि डाँडाबाट त्यो हिमाल देखेको बेलामा त्यो उस्तादले एउटा तान हाल्यो अरे क्या, तान यस्तो तान माऱ्यो अरे कि, त्यो मेरो बुवाले भन्नुहुन्थ्यो मलाई पाहाडै थर्केको जस्तो लाग्यो, त्यस्तो गायकी त मैले सुनेकै थिइनँ। अनि त्यसपछि उहाँले मन मनमै उहाँलाई पनि एउटा गुरु मान्नु भएको थियो क्या। त्यस्तो किसिमको विचार आत्मसात गर्नु सक्नु मान्छे। उहाँको अर्को फ्यान भनेको उहाँ अलाउद्दिन खाँको चाहिँ उहाँले किताबहरू पढ्नु भएको थियो उहाँको, उहाँ चाहिँ अनि त्यो हामीलाई कथाहरू पनि सुनाउनुहुन्थ्यो हो। त्यस्तो किसिमको कथाहरूले गर्दाखेरि हाम्रो विचारधाराहरू सङ्गीतप्रतिको अलिकति छुट्टिँदै गयो कि, भनौँ न अलिकति गहिराईमा नै पुग्नुपर्ने रहेछ भन्ने एउटा इन्ट्रेस्ट पनि भयो। त्यो जानी नजानी नै त्यस्तो गरियो क्या, त्यो इन्भाइरोमेन्टै त्यस्तै थियो घरको।
तिम्रो रूपको पनि के कुरा, मेरो गीतको पनि के कुरा, यो जिन्दगीको के कुरा, यो सपना हो र के कुरा, तिम्रो रूप
पुस्तकमा मैले उहाँको पुरानो अन्तर्वार्ता पढेकी थिएँ। त्यहाँ उहाँले मैले मेरा पिताजीले कुनै दिन गुनगुनाएको वा सुसेलेको सम्म पनि सुनेको छैन, त्यस्ता बाबुका छोरा म कसरी सङ्गीत भनेपछि मरिमेट्ने भए म आफैलाई आश्चर्य लाग्छ भनेर उहाँले भन्नुभएको छ कि, त्यही प्रसङ्ग पढेको भएर मैले यहाँहरूको परिवार त्यस्तो, उहाँमा चाहिँ यो प्रतिभा कसरी भन्ने जिज्ञासा राखेकी थिएँ।
त्यो एउटा चाहिँ त्यति बेला के थियो भनेदेखि उहाँको पछिको उसमा छ, पब्लिकेसन भएको छैन, त्यो हामी पब्लिकेसन गर्ने तर्फमा छौँ, त्यसमा उहाँले एक ठाउँ त्यो लेख्नु भएको रहेछ। त्यति बेला जुन चाहिँ यो 1950सतिर दार्जिलिङमा जुन एउटा सङ्गीतको माहौल थियो नि, त्यो असाध्यै उत्साहप्रद असाध्यै राम्रो वातावरण थियो रहेछ क्या। अनि त्यस्तो वातावरणमा गर्दाखेरि पनि उहाँलाई प्रभावित उहाँ प्रभावित हुनुभयो अनि उहाँ साहित्यकारहरूको सङ्गत उहाँले गर्नुभयो। त्यो चाहिँ एकदम ठुलो राम्रो कुरो लाग्थ्यो किनभने उहाँले चाहिँ त्यो चिजलाई पनि अलिक गहिरिएर हेर्ने उहाँको एउटा बानी बस्यो भनौँ न,
सङ्गीतभित्र डुब्ने बानी बस्यो।
हजुर हजुर, सङ्गीत साहित्य पनि
प्रकृति का कोटि कोटि संपदा को आचरण बिहारू कर आचरण ज्ञान भूमि शांति भूमि तारे पहाड़ हिमालय अखंड यो प्यारो हमरो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति विशाल अग्रगामी राष्ट्र हम जय जय नेपाल।
अहिले सुन्नुभयो बहुप्रतिभाका धनी राष्ट्रिय गानका संगीतकार तथा गायक अमर गुरुङका जीवनका अतीतका कुरा। कुराकानीका क्रममा हुनुहुन्थ्यो उहाँकै सुपुत्र वरिष्ठ कलाकार किशोर गुरुङ। समय पाबन्दीका कारण आज हामीले अमर गुरुङका जीवनका सबै अतीतलाई सुनाउन सकेनौं। कुराकानीको बाँकी अंश अर्को हप्ताको अतीतका गीत कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रम सुनिदिनु भएकोमा तपाईँ प्रति हामी आभारी छौ। कार्यक्रम प्रति तपाईँको गुनासो वा शुभेच्छा भएमा तपाईँ हामीलाई इमेल पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो ATITKA@gmail.com। हौस् त, आजलाई अतीतका गीत कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को हप्ता यही कार्यक्रमको बाँकी अंश लिएर आउने वाचा गर्दै प्राविधिक मित्र मोहन काफले अनि दुर्गा अधिकारी बिदा हुन्छौ। नमस्ते, स्वस्थ रहनुहोला।
युग युग को कृष्ण हाम्रो कहिले न तृप्त होला। युग युग को कृष्ण हाम्रो कहिले न तृप्त होला। युग कैदा था हमरो हलकन चिरी रहला। आका पारे रानी ज्वाला जली रहला। मो अंबर हो तिमी धरती लाखों चाहे बनी कहिले न हो।